بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن كنتم في ريب مما نزلنا على عبدنا فأتوا بسورة من مثله وادعوا شهداءكم من دون الله ان كنتم صادقين. اور اگر تمہیں کوئی تردد ہو اس وحی کی طرف سے جو ہم نے اپنے بندے پر اتاری ہے تو اس جیسی کوئی صورت بنا لے آؤ اور اللہ کو چھوڑ کر اپنے اور حاضرین کو بھی بلا لاؤ اگر تم اپنے اس دعوے میں سچے ہو. فَإِن لَمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا, اور اگر تم یہ نہ کر سکو جو تم کر بھی نہیں سکو گے, فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ, تو اس آگ سے ڈرو جس کا ایندھن انسان اور پتھر ہیں. اعدت للکافرین, جو آگ کافروں کے واسطے تیار کی گئی ہے. ان آیات کے اندر قرآن کریم کا دوسرا بنیادی موضوع حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی رسالت کو اور اس کی حقانیت کو بیان کرنا ہے. اس کو اس آیت میں دلیل کے ساتھ بیان کیا گیا. محمد جو پیغام, جو دعوت دے رہے ہیں, ان کا وہ پیغام اور ان کی وہ دعوت حق ہے اور وہ سچ ہے, کیونکہ وہ اپنی رسالت کی کا اعلان کرتے ہیں, اس کا دعویٰ کرتے ہیں اور اپنے رسول ہونے کی دلیل کے طور پر ایک کلام کو پیش کرتے ہیں کہ یہ میرے اوپر اللہ کی طرف سے آیا ہوا کلام ہے. اگر اس کلام کا اللہ کی طرف سے آیا ہوا ہونا طے ہو جاتا ہے تو آپ کی رسالت بھی ثابت ہو جاتی ہے, اور اگر اس کلام کے اللہ کی طرف سے ہونے میں شبہ یا انکار ثابت ہو جاتا ہے, نفی ثابت ہو جاتی ہے کہ یہ اللہ کی طرف سے نہیں ہے, تب تو بے شک ان کو یہ کہنے کا حق ہے کہ محمد معاذ اللہ اپنے دعوے نبوت میں, دعوے رسالت میں جھوٹے ہیں. اللہ تعالیٰ نے دلیل نبوت پر کلام فرمایا ہے اور اس کو اپنی طرف سے ثابت کرنے کے واسطے چیلنج کیا ہے. یہی مضمون ان آیتوں کے اندر ہے کہ حضور پاک صلی اللہ علیہ وسلم وہ اپنے دعوے نبوت میں سچے ہیں, محمد ان کے دعوے رسالت میں سچے ہیں, اور جس کلام کو وہ اس کی دلیل میں پیش کر رہے ہیں وہ کلام برحق ہے اور اللہ کی طرف سے آیا ہوا ہے. کافروں کو خطاب کر کے, جن کو اس دعوے کے ماننے میں, اس بات کے تسلیم کرنے میں تردد ہے, ان کو خطاب کر کے کہا جا رہا کہ اگر تم کو شبہ ہے کہ یہ ایسا, یہ اللہ کی طرف سے آیا ہوا نہیں ہے, محمد نے خود اپنی طرف سے بنا لیا ہے, تو پھر تم بھی بنا لو. فاتو بصورت من مثلہ, ایک انسان نے کوشش کر کے یہ کام کیا ہے تو پھر تم بھی کوشش کر کے, تمہارے پاس وسائل ہے, تمہارے پاس ذرائع ہیں, تمہارے پاس علوم ہیں, تمہارے پاس امداد موجود ہے, تمہارے پاس خود نہیں کر سکتے ہو تو دوسروں سے کروانے کی طاقت موجود ہے. فاتو بصورت میں مثلی ہی, تو تم ایسی پورے قرآن کو نہیں, 30 پاروں کو نہیں, 114 صورتوں کو نہیں, 6600 چلر آیتوں کو نہیں, بلکہ بصورت میں مثلی ہی, اس کی ایک صورت بنا کے لے کے آؤ, اس کا ایک کوئی ٹکڑا بنا کے لے کے آؤ اس کے جیسا, اور اکیلے تم کو کرنے کے لیے نہیں بولا جا رہا. وَدْعُوا شُهَدَاءَكُمْ مِن دُونِ اللَّهِ, تم اکیلے کسی ایک فرد کو انفرادن چیلنج ہے کہ اکیلے کا مقابلہ ہو رہا, ویسا نہیں ہے, بلکہ اگر کوئی ایک اس چیلنج کو قبول کرنے کے لیے کمر باندھتا ہے اور وہ اپنی امداد کے واسطے پوری انسانیت کو اپنے پیچھے جوڑ لینا چاہتا ہے اپنی خوش پناہی میں, اجازت ہے. اور نہ صرف انسانوں کو, بلکہ ایک اور آیت میں تو یہ تک چیلنج ہے کہ تم انسانوں ہی نہیں جنات کو بھی اپنی مدد کے لیے بلا لو اور پھر ان سے اس سلسلے میں مدد لو, ہو سکتا ہے تم کسی نتیجے پہنچو. لیکن آگے فرمایا گیا فَإِلَّمْ تَفْعَلُوا، اگر تم یہ نہیں کر سکو، وَلَنْ تَفْعَلُوا، کر بھی نہیں سکو گے. یہ خدا کا کلام ہی ہے، یہ جو وَلَنْ تَفْعَلُوا کا جو زور ہے نا اس میں، کیونکہ تم کر نہیں سکو گے، یہ زور خدا ہی کلام کا ہو سکتا. تو فَاتَّقُوا النَّارَ الَّتِي، تو پھر اب محمد کو ان کی رسالت میں اور اس کلام کو خدا کی طرف سے ہونے میں جھٹلاؤ نہیں، تو ڈرو بلکہ اس آگ سے جس آگ کا ایندھن انسان اور لوگ ہوں گے اور پتھر ہوں گے. عدت للکافرین، جو کافروں کے واسطے تیار کی گئی ہے. تو کیونکہ تم اس کے انکار کے بعد میں اس کو اللہ کی طرف سے نہیں مان کر تم کافر بن جاؤ گے، تو پھر اس کا ایندھن بنو گے اس آگ کا، جو آگ جلائی ہی جاتی ہے، ایندھن جس کے ایندھن میں ڈالے جاتے ہیں انسان. دنیا کی آگوں میں ایندھن کے اندر انسان نہیں ڈالے جاتے، دنیا کی آگوں میں ایندھن کے طور پر پتھر نہیں ڈالے جاتے، وہ جہنم کی آگ ہے جس کے اندر ایندھن کے طور پر ہی، یعنی آگ سلگانے کے لیے لکڑیاں نہیں جلائی جاتی، دوسرے اور راکھ نہیں جلائی جاتی، کوئلے وہاں یوز نہیں کیے جاتے، وہاں یوز کیے جاتے ہیں انسان ایندھن کے طور پر، پتھر ایندھن کے طور پر. الغرض یہاں جو مضمون ہے، یہ مضمون حضور پاک صلی اللہ علیہ وسلم کے اپنے دعوی رسالت میں سچا ہونے کی سے متعلق ہے، اور اس کی دلیل یہ ہے کہ وہ کلام پیش کرتے ہیں جو کلام اللہ کی طرف سے آیا ہے، اور یقیناً وہ اللہ ہی کی طرف سے آیا ہے، یہ انسانوں کا کلام نہیں ہے، کسی مخلوق کا بنایا ہوا کلام نہیں ہے. اگر کسی کو اس کے مخلوق کا بنایا ہوا کلام ہونے میں شبہ ہے، تو پھر اس کے لیے راستہ ہم چیلنج کرتے ہیں، اس کے لیے ہم راستہ کھول کے دیتے ہیں کہ تم بھی اس جیسا کوئی کلام بنا کے لے آؤ، اگر بنا کر لائے تو تم کہہ سکتے ہو کہ محمد جھوٹے ہیں، اور اگر نہیں بنا کر لائے اور یہ کام کر بھی نہیں سکو گے تو پھر تم کو ماننا ہوگا کہ یہ اللہ کی طرف سے ہے، اور جو اللہ کی طرف سے ہے وہ ماننے والی بات ہوتی ہے، وہ تسلیم کرنے والی بات ہوتی ہے، اور محمد پھر ان کی رسالت، یہ بھی سب تسلیم کرنے والی چیز ہوگی. یہاں پر قرآن کریم کا معجزہ ہونا یہ ثابت کیا گیا اس آیت کے اندر کہ اس جیسا کلام لے کے آؤ، یعنی تم اس جیسا کلام نہیں لا سکتے، تو اس جس کلام کو جیسا کلام دنیا والے نہیں پیش کر سکتے اور کسی نے پیش کر دیا ہے اور اللہ کی قدرت کے ساتھ میں اس کو پیش کیا ہے تو وہ معجزہ بن گیا. تو قرآن کریم کے معجزہ ہونے کی شان کو اس کے اندر بیان فرمایا گیا. قرآن کی جو اعجازی شان ہے اس پر علماء امت نے شروع سے ہی، ابتدا سے ہی، زمانۂ اسلام کی شروعات سے ہی اس کو واضح کرنا، نمایاں کرنا، اس پر، اس موضوع پر کتابیں لکھنا، تقاریر کرنا، اس کی اعجاز شان کو واضح کرنے کی کوششیں فرمائی. بے شمار کتابیں اب تک اس موضوع پہ لکھی گئی ہیں. ہمارے ذہن میں بھی کچھ اس بارے میں باتیں ہونی چاہیے کہ قرآن جو اللہ کا کلام ہے اس کے اندر اعجازی شان کس حیثیت سے، یہ کس حیثیت سے معجزہ ہے کہ مخلوقات اس جیسا کلام نہیں بنا سکتی. سب سے پہلی بات تو یہ ہے کہ کس سرزمین میں، کس شخصیت پر، کس ماحول میں اور کیسا کلام اترا. عرب کی سرزمین میں یہ کلام اترا، جغرافیائی اعتبار سے اگر دیکھے تو اس وقت بھی اور آج بھی ہر طرح سے وہ دوسرے اور ملکوں سے کٹا ہوا تھا، جزیرہ نما تھا ایک. کوئی بادشاہ اس کی سرپرستی کو قبول نہیں کرتا تھا، کہا جاتا ہے اس وجہ سے کہ وہ اس قدر غیر مہذب تھے، یعنی ان کے پاس ان کی اپنی کوئی ایسا تمدن نہیں تھا جیسے اس وقت روم کے اندر تھا، جیسا اس وقت فارس کے اندر تھا، ایسا کوئی تمدن، ایسی کوئی معاشرت ان لوگوں کی نہیں تھی، مکہ کے لوگوں کی، جہاں پر قرآن اترا ہے. جغرافیائی حیثیت سے دیکھیں، معاشرتی حیثیت سے دیکھیں، تو پھر علمی اور تعلیمی لحاظ سے اگر دیکھیں تو چند لوگ لکھنا بے شک جانتے تھے، پڑھنا بے شک جانتے تھے، لیکن پڑھنے پڑھانے کا کوئی رواج نہیں تھا، اور پڑھنے پڑھانے سے ان کو کوئی دلچسپی بھی نہیں تھی. ایک تو یہ کہ وہاں کوئی اسکول نہیں، کالج نہیں، یونیورسٹی نہیں، دارالعلوم نہیں، مدرسہ نہیں. دوسرے یہ کہ چلو یہاں ان کو یہاں پہ کوئی سہولت نہیں ہے، لیکن یہاں کے لوگوں کو پڑھنے پڑھانے کا بڑا شوق ہے، اس لیے جا کے باہر پڑھ کے آتے ہیں، دوسری جگہ تعلیم حاصل کر کے آتے ہیں، ایسا بھی نہیں. تو نہ خود وہاں کوئی تعلیم کا ذریعہ موجود ہے، نہ تعلیم سے ان کو کوئی دلچسپی. تعلیمی اعتبار سے ان کا یہ حال ہے. ہاں ایک صفت تھی ان کے پاس میں جو اللہ نے ان کو فطری طور پر بخش دی تھی، اپنی طرف سے ان کو بخشی تھی، وہ تھی زبان دانی، وہ تھی عربی زبان کی فصاحت اور عربی زبان کی بلاغت. یعنی اپنے دل میں جو بات بھی آتی تھی اس کو بڑے صاف لفظوں میں اور بڑے ہی مؤثر پیرائے میں بیان کرنے پر بچی بچی کو قدرت حاصل تھی. اور نثر کے اندر بھی، نظم کے اندر بھی، شاعری کے اندر بھی، اور ویسے ہی سبک کلامی کے اندر بھی، وہ چاہتے تو اپنی بات کو چھوٹے سے چھوٹا بچہ بڑے سے بڑا آدمی بیان کرنے پر قدرت رکھتا تھا. یہ ایک اللہ کی طرف سے ان کو عطیہ بخشا گیا تھا, دیا گیا تھا, یہ ایک خاص صفت تھی ان کے پاس میں. تو اب حضور پاک صلی اللہ علیہ وسلم, ایک بات تو یہ تھی کہ جس ماحول میں قرآن اترا وہ اس قسم کا ماحول تھا, دوسرے ہے کہ جس ہستی پر اترا وہ ہستی کیسی تھی, وہ شخصیت کیسی تھی. ان کی اگر زندگی کو دیکھیں, آپ علیہ الصلاۃ والسلام کے اس دنیا میں تشریف لے آنے سے پہلے ہی والد کا سایہ سر سے اڑ گیا. 7 سال کی عمر آپ پہنچے نہیں ہیں کہ آغوش مادر سے محروم کر دیے گئے, آپ کی والدہ کا انتقال ہو گیا. اس کے بعد اب اپنے والدین اور اپنے خاندانی شرافت کی وجہ سے, خاندانی صفات سخاوت کی وجہ سے ان لوگوں کے ترکے میں اتنا کوئی اندوختہ بھی نہیں تھا کہ بعد میں ان کے کام آتا. پھر اس کے بعد اپنے دادا کی, ان کے بعد پھر اپنے چچا کی کفالت میں گئے. تو ان لوگوں کے پاس میں مالی اعتبار سے وہ دن حضور پاک صلی اللہ علیہ وسلم کے لیے اور خود ان کے خاندان کے لیے بڑی عسرت کے اور تنگی کے دن تھے. یہ ساری چیزیں تھیں. حتیٰ کہ کہا جاتا ہے کہ حضور پاک صلی اللہ علیہ وسلم جو بکریاں چرایا کرتے تھے, ابو طالب نے آپ علیہ الصلوۃ والسلام کی کفالت کر تو لی تھی, لیکن خود ان کا گزر بسر ان قیراتوں پر ہوا کرتا تھا جو حضور پاک صلی اللہ علیہ وسلم کو وصول ہوا کرتے تھے, ملا کرتے تھے بکریوں کے چرانے پر. تو کفیل تو وہ ہیں, کفالت ان کی کوئی اور کر رہا ہے. تو یہ تنگی کا, عسرت کا زمانہ ہے. اب یہ جو جس ماحول سے آپ علیہ الصلوۃ والسلام گزر رہے ہیں, جس دور سے گزر رہے ہیں, تعلیم و تعلم کے لیے عموماً یہی دور کو منتخب کیا جاتا ہے. یہ تو اس ماحول میں گزر گیا ہے. وہاں پر کوئی علماء ایسے موجود نہیں ہیں جن کے پاس میں ایسے علوم موجود ہوں کہ جن کے پاس جا کر آپ سیکھتے ہوں. آپ علیہ الصلوۃ والسلام کو آپ نے نہ سیکھا ہے اور نہ پڑھنا سیکھا ہے, نہ لکھنا سیکھا ہے. حتیٰ کہ خود حضرت پاک صلی اللہ علیہ وسلم کو اپنا نام محمد لکھنے بھی نہیں آتا تھا. صلح حدیبیہ کے موقع پر وہ جو تھا رسول اللہ, جب حضرت علی بن ابی طالب نے صلح نامہ لکھنا شروع کیا تھا حدیبیہ کے موقع پر, لکھا تھا ھذا من محمد رسول اللہ. تو سب سے پہلے تو لکھا تھا بسم اللہ الرحمن الرحیم. کفار مکہ نے کہا کہ یہ کیا بسم اللہ الرحمن الرحیم, سیدھا لکھو جیسے ہم پہلے لکھتے بسمک اللہم. اس پہ بحث ہو گئی. آگے چلے تو پھر وہاں پہ لکھا تھا ھذا من محمد رسول اللہ, یہ جو صلح نامہ لکھا جا رہا ہے وہ محمد رسول اللہ کے بینہ, ان کے درمیان اور کفار مکہ کے درمیان لکھا جا رہا ہے. انہوں نے کہا کہ اگر تمہارا کو رسول اللہ مان لیتے تو اعتراض کیا, جھگڑا کس بات کا تھا؟ جھگڑا تو اسی بات کا ہے کہ رسول اللہ تم کو ہم نہیں مانتے, لہٰذا سیدھا ہٹاؤ یہ رسول اللہ اور لکھو محمد ابن عبداللہ. تو آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ میرا نام کہیں بتاؤ, رسول اللہ کہیں بتاؤ. تو آپ صلی اللہ علیہ وسلم کو, حالانکہ حدیبیہ کا موقع کب ہے, آپ کی بعثت کے 20 سال بعد ہے, 18 سال بعد ہے. سن 6 ہجری میں حدیبیہ کا واقعہ پیش آیا, اس سے پہلے 13 سال مکہ میں اور یہ 6 سال مدینہ میں گزرے ہیں. تو 18 سال بعد 19 سال کا واقعہ ہے یہ. تو اس وقت آپ علیہ الصلوۃ والسلام کی عمر 58 یا 59 سال ہے, 58-59 ایئر کے ہیں آپ صلی اللہ علیہ وسلم ہیں اس وقت. تو آپ صلی اللہ علیہ وسلم لکھنا پڑھنا آپ نے سیکھا نہیں. اچھا, ایک تو یہ ہے, دوسرے یہ کہ آپ علیہ الصلوۃ والسلام کی قوم کو فطری طور پر شاعری سے جو مناسبت دی گئی تھی, زبان دانی کا جو ملکہ دیا گیا تھا, اس کی بھی آپ کو رغبت نہیں ہے. وما علمناہ الشعر وما ینبغی لہ, شعر دانی ہم نے آپ کو سکھائی بھی نہیں, وہ آپ کے شاعن شان بھی نہیں. تو آپ ایک طرف یہ ہے کہ اپنی قوم کے اندر خود ان کو ایک فطری جو ملکہ دیا گیا ہے, آپ کو اس سے بھی کوئی دلچسپی نہیں دی گئی. چلو مکہ میں رہتے ہوئے سیکھیں, اس کے کوئی ذرائع نہیں. مکہ سے باہر 2 دفعہ آپ تجارت کرنے گئے ہیں, اور وہ اتنے دنوں کے لیے گئے ہیں کہ اتنے دنوں کے اندر قرآن جیسا کلام لے لے کے آ جانا بس میں نہیں ہے. یعنی کوئی کہہ سکتا ہے کہ باہر جا کے سیکھ کے آئے ہوں گے, یہ تو محمد کا بنایا ہوا کلام ہے. اس قسم کے اعتراضات اس زمانے میں بھی ہوتے تھے, بعد میں لوگوں نے بھی کیے ہیں. نصرانیوں سے سیکھا ہے انہوں نے قرآن کو, یہ کہتے ہیں. جن سے سیکھا ہے ان کے پاس کیوں نہیں ہے پھر ایسا؟ عیسائیوں سے سیکھا ہے تو عیسائیوں کے پاس کیوں نہیں ہے ایسا؟ جس ہستی پر اترا ہے ان کے ساتھ میں یہ قصے, وہ ایسا کلام لے کے آتے ہیں کہ ان کے جن کو زبان دانی کا دعویٰ ہے, جو اپنی زبان دانی کے آگے, جو اپنی فصاحت و بلاغت کے آگے, جو اپنے لسانی علم کے آگے دوسروں کو جو ہے گنگا کہتے ہیں, وہ ساری دنیا کو عجم کہتے ہیں, خود کو عرب کہتے ہیں, تو اس سے بھی آپ کو دلچسپی نہیں دی گئی. پھر وہ ایسا کلام لاتے ہیں کہ وہ اپنے علاوہ دوسروں کو عجم کہنے والے بھی اس سے متاثر ہو جاتے ہیں, اس کو چھپ چھپ کے سننا پسند کرتے ہیں, حالانکہ اس کو ان کو ماننا نہیں ہے. उसका इनकार करना है खुल के, लेकिन इनकार करने के बावजूद उसको सुनना है, रात में छुप छुप के सुनना है, पर्दों के पीछे छुप छुप के सुनना है, दीवारों के पीछे छुप छुप के सुनना है उनको, ऐसा मुतासिर करने वाला कलाम। तो अगर इसके जो उलूम है कुरान के, उन उलूम को हम एक तरफ कर दें, उसके अलावा भी देखें कि आप अलैहिस्सलाम ने कहीं से कुछ सीखा नहीं है, जिस तरह से आपकी जिंदगी बसर हुई है उन हालात में आप एक ऐसा कलाम लेके आते हैं, वो भी 40 साल अपनी कौम के दरमियान गुजारने के बाद, जब तक आप इस किस्म का कोई मुजाहरा आपकी तरफ से हुआ नहीं था, ऐसी कोई चीज़ इस किस्म की पेशकश आपने कभी की नहीं थी, 40 साल के बाद एकदम आप ऐसा कलाम लेके आ रहे हैं जिसकी नज़ीर भी दुनिया पेश नहीं कर सकती। तो सिर्फ ऐसा कलाम लेके आना भी, ऐसी बात कहना भी, खुद ये अपनी जगह एक मौजज़ा है। फिर उसके साथ अगर इसके कुरान उलूम वगैरह भी इसके जमा हो जाए, ये फिर इसकी इजाज़ शान दुबाला हो जाती है। दूसरी चीज़, जिन लोगों ने हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की दावे रिसालत की इब्तदा से लेके इस्लाम के गालिब आने के बाद तक भी मुखालफत की है, आपकी जान के, आपके माल के, आपके अपने वतन में रहने के, आपके मानने वालों को रहने देने के जो मुखालिफ थे, उन लोगों को जब ये बोला गया कि कोई मुश्किल काम नहीं है, इनकी रिसालत को तुम झुटला रहे हो, झुटलाओ, लेकिन बस एक काम कर लो कि इस जैसा कलाम लेके आ जाओ, तो उन लोगों ने जानी हमले तो किए, जंगें तो लड़ी, मुखालफत तो की, वतन से तो निकाला, आपके सहाबा को तो सताया, सहाबियात को तो सताया, इस जैसा कलाम नहीं लाया। उनके लिए क्या मुश्किल था? अगर ऐसा हो सकता था तो सब चीजों को छोड़ के फिर वो काम कर लेते थे जो हो सकने वाला था, और फिर उनको अपनी जमानदारी का दावा भी था, इसके अंदर है ही ऐसी बात कि खुदा की तरफ से, इसीलिए फरमाया गया वलन तफालू, नहीं कर भी नहीं सकोगे तुम। तीसरी चीज, इसके अंदर ऐसी पेशन गोइयां हैं हुई उस वक्त में जो बाद में जाके हु बहु बिल्कुल सच्ची और पूरी और खरी उतरी है, पूरी हुई है, और इंसानों के कलाम में ऐसा हो नहीं सकता कि 100% वो बिल्कुल सही निकले। जैसे मिसाल के तौर पर इब्तदाए नुजूल कुरान के ज़माने में रूमियों की फारसियों से लड़ाई हुई थी, जंग हुई थी, तो उसके अंदर रूमियों को शिकस्त हो गई थी और फारसियों को फतह हो गई थी। रूमी अहले किताब थे, फारसी आतिश परस्त थे, आग के पूजने वाले थे, तो मुसलमानों को दो उनके सामने दो कौमें हैं, एक वो जो किताब रखती है और एक वो बिल्कुल मुशरिक है, तो जाहिर सी बात है एक दिली जो हमदर्दी होती है वो अहले किताब से होगी ना, तो उसी हमदर्दी के तकाजे से मुसलमानों को गम हुआ था कि अहले रूम वाले शिकस्त खा गए हैं और फारस वाले जो बुतपरस्त और मुशरिकीन हैं वो फतयाब हो गए। तो इधर मुशरिकीन खुशी मना रहे कि देखो हमारे जैसे मुशरिक गालिब आ गए, उधर मुसलमानों को गम हो रहा है कि किताब रखने वाली एक उम्मत को शिकस्त हो गई। सूरह रूम उतर गई, वलीबतुर रूम फी अदना अल अर्ज, करीबी जमीन में जहां रूम को शिकस्त हो गई है, वहुम मिन बाद गलबहिम सयगलिबून, अभी तो मगलूब हो गए, कुछ और दिनों में देखो गालिब आ जाएंगे। ये पेशन गोई हुई, इसके गालिबन 9 साल के बाद में फिर उनको गलबा नसीब हुआ, और वो जो रूम को गलबा नसीब हुआ ना, वो गलबा भी गैर आदि तरीके से नसीब हुआ, उस वक्त उस किस्म के कोई हालात नहीं थे, वो नसीब उनको वो गलबा अता हो गया, अल्लाह की तरफ से दिया गया वो गलबा। तो अलगरज उस वक्त जिस वक्त ये पेशन गोई की गई थी ये आयत उतरी थी, हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने कुफ्फार मक्का के सरदारों से जाकर शर्तें बांधी थी, बाद में जाकर फिर वो शर्तें पूरी जब वो पूरी हुई और उनको शर्त जो बांधी थी वो माली किस्म की थी, तो फिर उन्होंने पैसे भी अदा किए थे जो ऊँटों की शक्ल में थे, वो ऊँट अदा किए थे कुफ्फार ने शर्त हारने की वजह से हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को, आप अलैहिस्सलाम ने चूंकि वो जुवे की शक्ल थी तो उसको कबूल नहीं फरमाया था, लेकिन कुरान की जो पेशन गोई है जिसकी एक मिसाल भी दी गई है वो पूरी हुई है। तो पेशन गोइयों का देना और फिर उनका हूबहू पूरा 100% पूरा होना, ये कुरानी एजाज की एक शान है, उसका एजाजी एक पहलू है। दूसरी चीज़, दिलों के जो भेद होते हैं कभी कभी अल्लाह पाक उसको खोल के रख देते हैं, ये सिर्फ आलिमुल गैब कर सकता है। वो वक्त याद करो जब तुम ऐसा कर रहे थे, जब वो वैसा कर रहे थे, एक नबी को तो कैसे मालूम होगा आप क्या सोच रहे हैं, मुझे कैसा मालूम होगा, अगर मेरा कलाम इंसानी कलाम होगा तो फिर मैं अपने हिसाब से बात करूंगा और वो उसके अंदर मेरी बात के अंदर फिर लाइल में हर तरफ होगी, जहालत होगी हर तरफ, वहां जहालत नहीं, इल्म है, और ऐसा इल्म है कि दिलों के अंदर तक की बातों को बाहर खोल के रख दिया गया। गज़वे उहद के मौके से, गज़वे बदर के मौके से सहाबा के बाज़ कैफियात को बयान कर दिया गया, मुनाफिकीन के बाज़ पोल खोल दिए गए, तो उसके अंदर उनके साथ जो काम हुए, सहाबा के बाज़ जो कैफियतों को बयान किया गया, मुनाफिकीन के जो अहवाल का तज़किरा कर दिया गया, ये तज़किरों का कर देना किसी आलिमुल गैब, गैबदान का ही काम हो सकता है, और अल्लाह के सिवा कौन है, ला आलिमुल गैब इल्ला हु, तो फिर ये कलाम भी उसी की तरफ से। इसकी हिफाजत का जो वादा किया गया है वो भी एक इसका एजाजी पहलू है। इसको मिटाने की कोशिशें हुई, इसको फैलाने से रोकने की कोशिशें हुई, इसके हाफिजों को मुगालते देने की कोशिशें हुई, उसके हाफिजों को शहीद करने की कोशिशें हुई। गज़वे यमामा के अंदर गालिबन 700 हुफ्फाज एक साथ शहीद हो गए थे। एक दफा जब हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को भेजा था, तो कौन सा था वो फिर जलराना कोई एक, जिसमें धोखे से उनको कत्ल कर दिया गया था, तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम 70 सहाबा को शहीद कर दिया, उसमें भी हुफ्फाज मौजूद थे। तो इनको मिटाने की कोशिशें होंगी, लेकिन फिर भी कुरान वैसे का वैसा महफूज है। और हर ज़माने में मुसलमान कम रहे हैं काफिरों के मुकाबले में। अलकुफ्र मिल्लतुन वाहिदा, कुफ्र एक मिल्लत है, एक कौम है। अब चाहे वो इस्लाम के अलावा जितने मजाहिब रखने वाले हैं, वो 100 भी हों, तो वो एक ही हैं इस्लाम के वास्ते। अलकुफ्र मिल्लतुन वाहिदा का मतलब ये। तो अगर इस तरह से मुवाजना करके देखेंगे तो हर ज़माने में मुसलमान कम हैं और मुसलमानों के मुकाबले में मुनकरीन ज़्यादा हैं। मुनकरीन के पास वसाइल भी ज़्यादा हैं, मुनकरीन के पास किताबें भी ज़्यादा हैं, लेकिन कुरान ही एक वाहिद किताब है दुनिया भर के अंदर जो सबसे ज़्यादा हर ज़माने में शाये होती रही। अकलियत की जो किताब है वो सबसे ज़्यादा शाये होती रही है अक्सरियत की किताबों के मुकाबले में। ये तो इशाअत के हवाले से है। दूसरे एतबार से अगर आप देखें, कुरान के जितने हाफिज आपको मिलेंगे, दुनिया की किस किताब के हाफिज मिलेंगे? ये हिसाब है कि अगर खुदा ना खास्ता दुनिया से अगर आज किताब कुरान का कोई नुस्खा यहाँ बाकी न रखा जाए, तब भी चंद घंटों के अंदर चंद हुफ्फाज बैठ करके कुरान को दोबारा से लिख सकते हैं, वो भी बिल्कुल बियाई नहीं, जैसे आसमान से उतरा वैसे। उसको सीनों में वैसा नुक्तों के, हरकतों के हिफाजत के साथ में, एहतमाम के साथ में, रियायतों के साथ में याद रखने वाले कोई दूसरी किताब के कोई भी नहीं है। इस तरह जो हिफाजत हुई है, ये अल्लाह ने जो हिफाजत का वादा फरमाया है उसकी वजह से है। और हिफाजत का वादा फरमाना भी तो कुरान के अंदर आया है, खालिक़े जहाँ के कलाम के अंदर ही तो आया है। इससे भी साबित होता है ये कुरानी कलाम। इसके अंदर फिर जो उलूम मआरिफ हैं, वो उलूम मआरिफ भी इतने हैं कि 1400 साल से उसकी तशरीहात हो रही हैं और हर ज़माने में क़ियामत तक होती रहेंगी, और उलूम का यह दरिया बहता चला जा रहा है, इसके अंदर कमी नहीं है, वाकई हो रही है, ज़्यादती ही होती जा रही है मुसलसल। और इसको बार बार अगर पढ़ते हैं तो कुरान दुनिया की कोई भी किताब हो, चंद बार पढ़ने के बाद में आदमी उकता जाता है। बाज़ किताबें दिलचस्प होती हैं, तो कोई उसको 10 बार पढ़ रहा है, कोई 25 बार पढ़ रहा है, कोई 70 बार पढ़ रहा है, कोई 100, कोई 150। ऐसी किताब कहाँ मिलेगी जिसके पढ़ने वाले एक एक पढ़ने वाला जिसको हज़ारों में, कोई एक एक फ़र्द जिसको हज़ार हज़ार मरतबा पढ़े, ऐसी किताब कहाँ है दुनिया में? ये खालिक़े दो जहाँ का ही कलाम है जिसके साथ में ऐसी वालेहाना शिफ्तगी लोगों को हो सकती है, मखलूक को हो सकती है। तो कुरान की एजाजी शान के ये कुछ पहलू हैं, ये जहन में होने चाहिए। अब ताला इसके एजाजी पहलुओं को हमारे ऊपर मज़ीद खोले और इस पर हमारे ईमान को कामिल और मुकम्मल फरमाए। आप अलैहिस्सलाम की रिसालत पर रिसालत हम पर हमको जमा भी दे और उनकी रिसालत का लोगों को दावत देने वाला भी बनाए। सुभानअल्लाह व बिहम्दिही, सुभानअल्लाह व बिहम्दिही।